السلام علیکم ناظرین، پروگرام علم و حکمت کے ساتھ زبیر احمد حاضر خدمت ہے۔ آج کا یہ پروگرام کسی اسپیسیفک عنوان کے تحت نہیں ہے، بلکہ آپ سے جو ای میلز ہمیں ملتی ہیں جن میں سوالات آپ کے ہوتے ہیں اور آپ کی جو کنفیوژنز ہوتی ہیں ان کو یکجا کر کے آج ہم جاوید صاحب کے سامنے رکھیں گے۔ السلام علیکم جاوید صاحب۔
وعلیکم السلام۔
جاوید صاحب، بہت سارے سوالات ہیں اور کافی سوالات جو عوام پوچھتی ہے وہ اس میں سے اکثر ایسے ہوتے ہیں کہ جن کے آپ جواب دے بھی چکے ہوتے ہیں، وجہ کیا ہے اس کی، یہ بات واضح کیوں نہیں ہو پاتی ہے زیادہ؟
اس کے بہت سے وجوہ ہیں۔ ایک تو یہ ہے کہ لوگ عام طور پر ہمارے یہاں اس کے عادی ہیں کہ آپ ایک فتویٰ دے دیں، وہ پہلے علماء کرام کے پاس جاتے ہیں، وہ ان کو بتا دیتے ہیں یہ جائز ہے یا ناجائز ہے، یہ صحیح ہے یا غلط ہے۔ جب آپ استدلال کے ساتھ کوئی بات بیان کرتے ہیں تو اس کو بالعموم لوگ اس طرح اپریشیٹ نہیں کر سکتے، اس کی تربیت نہیں ہوئی ہمارے۔ اچھا، اسی طرح کا معاملہ یہ ہے کہ جو لوگوں نے مانوس باتیں پہلے سے سنی ہوتی ہیں، جن سے وہ واقف ہوتے ہیں، جن کو پہلے دین سمجھتے ہیں، جو ان کے والدین نے بتائی ہیں، ان کے اساتذہ نے بتائی ہیں، آپ اگر اس سے ہٹ کر کوئی بات کہہ دیں تو وہ اس کو آسانی کے ساتھ قبول کرنے کے لیے بھی تیار نہیں ہوتے۔ اور جب آپ کسی سوسائٹی کو ایجوکیٹ کر رہے ہوں تو اس میں یہ مرحلہ ضرور پیش آتا ہے۔ اسی طرح ہمارے ہاں سننے اور سمجھنے کی بھی اچھی تربیت نہیں ہوئی، یعنی بات کہاں سے کہی گئی ہے، کس ضمن میں کہی گئی ہے، کس سیاق و سباق میں کہی گئی ہے، اس کا بھی کوئی بہت لحاظ لوگ نہیں رکھتے، تو اس لیے سوال سے سوال پیدا ہوتا چلا جاتا ہے۔ یہ ساری وہ مشکلات ہیں جو آپ ایک ایسے معاشرے کو جس میں 18-20 کروڑ لوگ ہیں، بلکہ اس سے بھی زیادہ، دنیا بھر میں پھیلے ہوئے ہیں، جو اردو زبان سمجھتے ہیں یا ہماری بات سن رہے ہیں، ان کو مخاطب کرتے ہیں، تو اس میں یہ صورتحال آپ کو بار بار پیش آئے گی۔ اس لیے صبر کے ساتھ جواب بھی دینا چاہیے اور جو اشکالات وہ اٹھائے ان کا بھی سامنا کرنا چاہیے۔
ٹھیک ہے، میں اپنے پہلے سوال کی جانب آتا ہوں۔ جاوید صاحب، یہ ایک کوشچن کسی صاحب نے پوچھا ہے کہ اگر ایک مسلم لڑکا ہے، وہ کسی غیر مسلم خاتون سے شادی کرنا چاہتا ہے، یا وہ غیر مسلم ہے یا وہ کم از کم مسلمانوں کے کسی ایسے گروہ سے تعلق ہے جن کو کہ ہم دوسرے گروہ مسلم نہیں سمجھتے، تو کیا ایسی صورت میں ایک تو یہ کہ نکاح ہو سکتا ہے، نمبر ون، اینڈ نمبر ٹو، اگر اس نکاح کو منعقد کرنے کے لیے کیا اس لڑکے کو اگر وہ ایسی بظاہر بیعت کر لے یا ان کے ساتھ شامل ہو جائے اور نکاح کر لے تو اس میں کیا قباحت ہے کوئی؟
دوسری بات زیادہ اہم ہے، اس لیے اس کو پہلے موضوع بنا لینا چاہیے۔ ایمان اور عقیدے کا معاملہ ایسی چیز نہیں ہے کہ آپ بظاہر یہ کر لیں یا بظاہر وہ کر لیں۔ بظاہر کا اللہ تعالیٰ نے ایک ہی صورت میں آپ کو حق دیا ہے یا اجازت دی ہے، اور وہ یہ کہ کوئی اکراہ کا معاملہ ہے، یعنی جبر کیا جا رہا ہے، پرسیکیوشن ہو رہی ہے۔ جیسے کہ قرآن مجید میں یہ بیان ہوا ہے کہ جب مکے میں غریب لوگوں کو، زیر دست لوگوں کو، غلاموں کو، خادموں کو مذہبی جبر کا نشانہ بنایا گیا تو اللہ تعالیٰ نے ان کو اجازت دی۔ اب شادی تو کوئی ایسی چیز نہیں ہے، یعنی یہ تو آپ اپنی آزادانہ رضامندی سے کر رہے ہوتے ہیں، تو اس میں اگر آپ کو اپنا ایمان عزیز ہے، اپنا عقیدہ عزیز ہے، تو یہ کیسے ہو سکتا ہے کہ آپ اپنی حیثیت عرفی کو تبدیل کر لیں؟
ٹھیک ہے،
اصل میں یہ سوال اس وقت پیدا ہوتا ہے جب ایمان اور عقیدہ ایک رسمی چیز بن چکی ہوتی ہے۔ جب مسلمان ہونا، مسیحی ہونا یہ ایک ثقافتی چیز ہے، یعنی میں چونکہ مسلمانوں کے گھر میں پیدا ہوا ہوں، میں مسیحیوں کے گھر میں پیدا ہوا ہوں، تو میں اپنی اسی شناخت کے ساتھ معاشرے میں جانا پہچانا جاتا ہوں۔ تو ایک معاشرتی تعلق کی بنیاد پر جب مذہبیت آپ نے اختیار کی ہوتی ہے تو لوگ یہ سوال کرتے ہیں،
ٹھیک ہے،
ورنہ آپ خود دیکھیے کہ اگر آپ نے شعوری طور پر ایمان قبول کیا ہے، شعوری طور پر اس حقیقت کو تسلیم کیا ہے کہ محمد الرسول اللہ اللہ کے آخری پیغمبر ہے، تو یہ کیسے ہو سکتا ہے کہ آپ ایک لمحے کے لیے بھی یہ گوارا کریں کہ آپ بظاہر کوئی اور بات کہہ دیں، یا بظاہر کسی اور شخص کو مان لیں، یا بظاہر کوئی ایسا عقیدہ اختیار کر لیں کہ جو اس کے بالکل منافی ہو؟ یہ نہیں ہو سکتا۔ تو اس لیے یہ سوال پیدا ہونے کی وجہ یہ ہوتی ہے کہ دین کا شعور نہیں ہوتا، ایمان کا شعور نہیں ہوتا، اور لوگ عام طور پر ایسی باتوں کو گوارا کر لیتے ہیں۔ ان کے لیے شادی بڑی اہمیت اختیار کر جاتی ہے، محبت کا جذبہ
پیسے
بھی آپ جانتا ہے
کہ عقیدے سے
بڑھ جاتا ہے، تو یہ چیز ہے کہ جو اس کا باعث بنتی ہے۔ اس میں ظاہر ہے کہ جو مشورہ دیا جا سکتا ہے تو وہ یہی ہے کہ ایمان کو سمجھے، عقیدے کو سمجھے، یہ جانے کہ آدمی کیوں مسلمان ہوتا ہے، کیوں مسیحی ہوتا ہے، ان کا ایمان شعوری ہونا چاہیے۔ اس کے بعد انہیں مجھ سے یا آپ سے کوئی رائے پوچھنے کی ضرورت نہیں رہے گی، وہ خود یہ محسوس کریں گے کہ ان کو کیا کرنا چاہیے اور کیا نہیں کرنا چاہیے۔ اور اگر زندگی میں ان چیزوں کی کوئی اہمیت نہیں ہے، یہ محض ایک ثقافتی پس منظر کی وجہ سے اختیار کی ہوئی ہیں، تو پھر اس کے بعد میں یہی کہہ سکتا ہوں کہ ففل معاشرہ تھا، جو چاہتے ہو کرو، اس کے لیے مجھ سے کچھ پوچھنے کی ضرورت نہیں ہے۔ لیکن اگر آپ کو کوئی چیز عزیز ہے، دیکھیے مجھے اپنا شرف عزیز ہے، مجھے اپنی عزت عزیز ہے، مجھے اپنا خاندان عزیز ہے، یہ کیسے ہو سکتا ہے کہ میں اس کے بارے میں کوئی ایسی بات سوچنے کے لیے بھی تیار ہو جاؤں؟
ٹھیک،
اس کا تعلق میرے اندرون سے ہے، وہ اندرون ہے جس کو محکم ہونا چاہیے۔ جب وہ محکم ہوگا تو तो इस तरह का सवाल करने की ज़रूरत नहीं होगी। बल्कि मैं तो उलट कहता हूँ कि कोई आलिम आपको ये मशवरा दे दे कि आप ये कर ले, तो आप ये कहेंगे कि ये मेरा ज़मीर गवारा नहीं करता, मैं इसको करने के लिए तैयार नहीं। तो आदमी का एक वक़ार होता है, उसकी एक शख्सियत होती है, उसका अपने ईमान और अकीदे से एक ताल्लुक होता है। मेरा मज़हब, मेरा ईमान, मेरा अकीदा मेरे लिए कोई रस्मी चीज़ नहीं है, वो मेरे शऊर का, मेरे एहसास का सबसे कीमती सरमाया है। मैं उसको न ज़ाहिर में छोड़ने के लिए तैयार हूँ, न बातिन में छोड़ने के लिए तैयार।
ठीक है। अच्छा, इस सवाल का एक दूसरा जो पहलू है जावेद साहब, वो ये कि चलें, ये तो आपने फरमाया कि मैं अपने ज़मीर के ख़िलाफ़ नहीं जाऊँगा और अपने अकीदे को ज़ाहिर हर हाल में वो मुकदम रखूँगा, लेकिन फ़र्ज़ करें कि कोई ऐसी बीच में कोई ऐसी कंडीशन नहीं है, मगर आप यानी एक गैर मुस्लिम खातून से शादी करना चाहते हैं, ना उनके ख़ानदान वालों को कोई एतराज़ है, ना आपके ख़ानदान को, ना वो कहते हैं कि आप बज़ाहिर मुसलमान हो जाएँ या गैर मुस्लिम हो जाएँ, तो क्या गैर मुस्लिमों से निकाह हो सकता है? या अहले किताब के अलावा, मैं बात कर रहा हूँ, अहले किताब नहीं है वो।
उसूल की बात यह है कि शिर्क और तौहीद के माबैन कुरान मजीद ने बड़ी वजाहत के साथ कह दिया है कि मुनाकत का ताल्लुक नहीं हो सकता।
ठीक है,
बहुत वजाहत से बयान कर दिया है कि किसी मुशरिका की शादी किसी मोमिन से नहीं हो सकती, किसी मोमिन की शादी किसी मुशरिक से नहीं हो सकती।
सही,
ये उसूल है, यानी जो बुनियाद है वो क्या है? शिर्क और तौहीद। यहाँ पर कोई मजहबी शनाख्त हम नहीं है, असल चीज़ ये है कि आप तौहीद को मानने वाले हैं, आप ये मानते हैं कि अल्लाह के सिवा कोई अला नहीं है, कायनात का तनहा खालिक वही है, तनहा माबूद वही है, तो फिर ये नहीं हो सकता कि आपके घर में उसके साथ शिर्क किया जाए। यानी आदमी में फिर ये गैरत होनी चाहिए कि उसके घर में खुदा का शरीक ठहराया जा सकता किसी को। तो इसलिए शिर्क और तौहीद के माबैन मुनाकत के रिश्ते को कुरान मजीद ने ममनू करार दे दिया। अहले किताब भी शिर्क करते हैं, ये मालूम है, कुरान मजीद ने उनका शिर्क बयान भी किया है। उनके मामले में एक ख़ास सूरत हाल में अल्लाह ताला ने रियायत दी और ये कहा कि अब चूँकि तौहीद का गलबा हो गया है, तौहीद के बारे में कोई इबहाम बाकी नहीं रहा, बल्कि तौहीद तहजीबी लिहाज से गलबा हासिल कर चुकी रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम की जद्दोजहद के नतीजे में, तो इस वक्त अगर अहले किताब की ख्वातीन से तुम शादी कर लो तो इसमें कोई हर्ज नहीं। उसमें चूँकि इसका इम्कान था कि वो जब मुसलमानों के घर में आएँगी, मुसलमानों की तहजीब को देखेंगी, तौहीद को उसकी हकीकत में देखेंगी, तो उनके यहाँ भी ये तब्दीली आ जाएगी। ये सूरत हाल है। तो असल चीज़ ये नहीं है कि मज़हब क्या है, असल चीज़ ये है कि तौहीद पर और शिर्क पर आप कितने वाज़े हैं। हमारे यहाँ ये सवाल भी इस वजह से लोग पूछते हैं कि उनको इसका भी शऊर नहीं होता, यानी तौहीद क्या चीज़ है। ये आप देखिए ना कि मैं क्या इस बात को गवारा कर लूँगा कि मैं एक ऐसे शख्स के यहाँ अपनी बेटी को ब्याह दूँ जो अलानिया रिश्वत लेता है, जो लोगों के हुकूक गसब करता है, जो जायदादों पर कब्ज़ा करता है, जो गुंडागर्दी करता है, क्या पसंद करूंगा इस बात को?
नहीं,
इसलिए कि मेरे कुछ अखलाकी उसूल हैं, तो मैं उन अखलाकी उसूलों के साथ कभी भी कंप्रोमाइज़ करने के लिए तैयार नहीं होता। इसी तरह से इस कायनात की बहुत बड़ी हकीकत यह है कि इस कायनात का एक परवरदिगार है, मैं मानता हूँ, और फिर मैं ये कहता हूँ वो तनहा परवरदिगार है। एक दूसरा आदमी ये कहता है कि उस परवरदिगार ने किसी को अपना शरीक बनाया है, किसी को अपना बेटा बनाया है, किसी को अपना अवतार बनाया है, मैं ये कैसे गवारा करूँगा कि मेरी छत के नीचे एक घर में एक बिस्तर पर जिन लोगों को ज़िंदगी बसर करनी है उनके माबैन ये शिर्क और तौहीद की मुनाफात मौजूद हो। मेरे बच्चे पैदा होने हैं, उस घर में उन्होंने परवरिश पानी है। देखिए, फ़ुरूई मामलात में बहुत सी चीज़ें जिनको गवारा कर लिया जाता है, करना भी चाहिए, लेकिन क्या आप अपने घर के अंदर शिर्क और तौहीद का तसादुम गवारा करेंगे? माशरे में तो हमको रहना है, इस वजह से ज़ाहिर है कि हम दूसरों को गवारा भी करेंगे, बल्कि फराख दिली के साथ उनको अपने मज़हब पर अमल करने की आज़ादी भी देंगे, वो हमें भी देंगे। लेकिन आप जब फैसला करने के लिए जा रहे हैं कि आपका एक घर बसाया जाना है, तो इसमें शिर्क और तौहीद के मामले में आदमी को हसास होना चाहिए। मैं यहाँ भी लोगों से यही कहता हूँ कि वो तौहीद को समझें और ये जानें कि शिर्क कैसा बड़ा जुर्म है, उसकी क्या शनाख्त है। आलम का परवरदिगार अपनी किताब में ये ऐलान कर रहा है कि मैं क़यामत के दिन हर चीज़ को माफ़ कर सकता हूँ अपने कानून के मुताबिक, लेकिन मैं शिर्क को माफ़ नहीं करूँगा। तो इसका मतलब यह है कि बहुत बड़ा जुर्म है जिसका इर्तकाब कोई दूसरा कर रहा है, तो आप कैसे उसके साथ वो मामला कर सकते हैं जिसमें मोहब्बत भी है, मुद्दत भी है, जिससे आपकी औलाद भी पैदा होनी है? तो इस वजह से अल्लाह ताला ने इसको मुमानत के दर्जे में बड़ी सख्ती के साथ दिया।
लेकिन जावेद साहब, ये जो सारी आपने बातें बताई और जो मसलहतें अहले किताब के ताल्लुक के हवाले से बताई, मैं एक और फॉर एग्ज़ाम्पल एक हिंदू खातून है और वो अलल ऐलान ये कहती हैं कि भाई मैं शिर्क को नहीं तस्लीम करती और मैं एक ही ईश्वर पे बिलीव करती हूँ, वो है हिंदू मगर वो एक ईश्वर को मानती है, तो تو کیا وہ بظاہر تو ظاہر ہے وہ اعلان کرتی ہے توحید کا, تو کیا اس سے شادی ہو سکے گی؟
یہ بات یہ کہ یہ مسئلہ نہیں ہے کہ کوئی آدمی پہلے کیا تھا, وہ اب کیا عقیدہ رکھتا ہے, کیا وہ ایک خدا کو مانتا ہے؟
مگر وہ خدا پر ایمان کو مانتے ہیں نا,
مان لیا. اب اس کے بعد آگے کے مراحل تو مسیحیوں کے ساتھ بھی ہم طے کریں گے نا, وہاں پر بھی جو چیز فارغ ہو رہی ہے وہ کیا چیز ہے؟ توحید. تو توحید کا معاملہ واضح ہو گیا, طے ہو گیا کہ اس کائنات کا پروردگار ایک ہے, یہ میں بھی مانتا ہوں, یہ وہ خاتون بھی مانتی ہے.
ٹھیک ہے,
اب ایک اگلا مسئلہ ہے, وہ مسئلہ کیا ہے کہ آپ نے ایک خاندان بنانا ہے, ایک گھر آباد کرنا ہے, اس میں آپ کے بچے ہونے ہیں. سوال یہ ہے کہ یہ ایک مسئلہ تو طے ہو گیا, اس لیے قانونی رکاوٹ دور ہو گئی, لیکن آپ کو جو گھر بنانا ہے اس کے اندر رسوم میں, روایات میں, فہم میں اور چیزوں میں کوئی تصادم تو نہیں پیدا ہو جائے گا؟ تو گھر کو اصل میں تصادم کی آماجگاہ نہیں بننا چاہیے.
وہ تو مسیحیت کی صورت میں بھی پیدا ہو سکتا ہے نا.
بالکل ایسے, اسی لیے میں تو اس زمانے میں اس کا بھی قائل نہیں. یعنی میرا نقطہ نظر تو یہ ہے کہ اس میں بھی احتیاط کرنی چاہیے. دیکھیے, بارہا ہم نے یہ دیکھا ہے کہ جس وقت کسی تہذیب کا غلبہ قائم ہو جاتا ہے تو اس وقت آپ کے لیے اپنے بچوں کو پھر اس کے اثرات سے بچانا آسان نہیں رہتا. معاشرے میں جو کچھ ہو رہا ہے اس میں تو ہم کچھ نہیں کر سکتے, لیکن یہ تو ہمیں انتخاب کرنا ہے. تو اس میں آپ کو کوششیں کرنی چاہیے کہ آپ کا گھر ایسے آباد ہو کہ جس میں نظریات کا, افکار کا, خیالات کا, مذہب کا, عقیدے کا کوئی تصادم نہ ہو. اگر یہ تصادم واقع ہو جائے گا, اچھا ایک صورت تو یہ ہوتی ہے کہ دونوں کو اپنے عقائد کی کوئی پرواہ نہیں ہے,
ہاں
تو پھر تو مجھ سے کچھ پوچھنے کی ضرورت نہیں ہے.
بالکل,
میں تو اس صورتحال پر تبصرہ کر رہا ہوں کہ جب مجھے اپنا عقیدہ, اپنا نقطہ نظر عزیز ہے, میں چاہتا ہوں میری اولاد کو وہ منتقل ہو, میں اس کو ایک حق سمجھتا ہوں, تو اس صورت میں پھر مجھے یہ دیکھنا چاہیے کہ میں شادی کرنے جا رہا ہوں تو اس میں کہیں ایسا تو نہیں ہے کہ میں اپنی اگلی نسلوں کے لیے مسائل پیدا کر رہا ہوں, اپنے گھر کے لیے مسائل پیدا کر رہا ہوں. میرے نزدیک یہ سوال جو لوگ کرتے ہیں ان کا بنیادی مسئلہ یہ ہے کہ ان کے لیے مذہب در حقیقت ایک خاندانی تعلق کا نام.
گویا آپ کے جواب سے جو میں سمجھ رہا ہوں جاوید صاحب, وہ یہ کہ آپ اپنی ذاتی حیثیت میں تو آپ جو ہے وہ مسیحیت کے ساتھ بھی اس کو گوارا نہیں کرتے, پسند نہیں کرتے کم از کم.
میں مشورہ بھی نہیں دوں,
مشورہ بھی نہیں دیتے.
میں یہ کہوں گا کہ آپ کو اپنا ایمان عزیز ہونا چاہیے, آپ کا گھر عزیز ہونا چاہیے, آپ کی اولاد
سے ممنوع تو نہیں قرار دیا جا سکتا.
ہر بات ہے ممانعت شرک کی. دیکھیے, میں نے اس لیے عرض کر دیا کہ جس چیز کو قرآن مجید نے سختی کے ساتھ روک دیا ہے وہ یہ ہے کہ شرک اور توحید کے مابین منعقد کا رشتہ نہیں ہو سکتا. اس معاملے میں اللہ تعالیٰ نے اپنا ورڈکٹ دے دیا ہے.
ٹھیک ہے,
باقی جتنی چیزیں ہیں ان کا تعلق مصلحت سے ہے, اور مصلحت میں آپ فیصلہ تو کر سکتے ہیں, لیکن ہم مشورہ دیں گے وہ آدمی کو کہ وہ یہ دیکھ لے کہ کیا اس کو اپنا ایمان عزیز ہے, اپنا عقیدہ عزیز ہے, اپنے مذہبی رسوم عزیز ہے, اپنی روایات عزیز ہے. یہ ساری چیزیں وہ ہیں کہ جن کو ہم خاندان تک کے معاملے میں دیکھتے ہیں. یعنی شادی کے معاملے کو سہل نہیں لینا چاہیے, یہ ایسی چیز نہیں ہے کہ آپ
خاندانوں کا اشتراک ہے,
یہ اصل میں ایک نیا خاندان بننا ہے اس کے نتیجے میں, اس میں آپ کی اولاد نے پرورش پانی ہے. تو اس لیے اس کو آپ کوئی سہل چیز نہ سمجھیں کہ یہ ٹھیک ہے, اس سے کیا فرق پڑتا ہے. ہاں البتہ آپ کے لیے عقیدہ, ایمان, مذہب, رسوم, روایات, ثقافت, تہذیب, پس منظر کوئی اہمیت ہی نہیں رکھتا, تو پھر مجھ سے پوچھنے کی ضرورت نہیں.
ٹھیک,
اہمیت رکھتا ہے تو میں آپ کو یہ مشورہ دوں گا کہ آپ ایسا نہ کریں.
ٹھیک ہے جاوید صاحب, سوال یہ ہے کہ قرآن مجید میں 14 سجدے ہی کیوں فرض ہیں؟
یہ سمجھ لیجئے کہ یہ سجدہ چیز کیا ہے. اس حالت میں آپ صلی اللہ علیہ وسلم جب قرآن پڑھتے تھے یا قرآن سنتے تھے تو ایک زندہ کتاب کے طور پر سنتے اور پڑھتے تھے. ہمارا حال تو اس وقت یہ ہے نا کہ نہ ہم یہ سمجھتے ہیں کہ قرآن کیا ہے, نہ یہ جانتے ہیں کہ اس میں کیا بات کہی گئی ہے. ہمیں تو یہ بتا دیا گیا ہے کہ آپ ناظرہ اس کے الفاظ کی تلاوت کر لیجئے, اس لیے ہمیں اس کے فہم سے کوئی تعلق نہیں ہوتا. لیکن رسالت میں آپ صلی اللہ علیہ وسلم قرآن مجید جب پڑھتے تھے تو قرآن مجید میں جو بات کہی جا رہی ہوتی تھی اس کو رسپونڈ کرتے تھے. یعنی آپ کی طرف سے گویا اس کا جواب دیا جاتا تھا. مثال کے طور پر اگر کہیں عذاب کی آیت آ گئی ہے تو آپ اللہ سے پناہ مانگتے تھے, اگر کہیں اللہ تعالیٰ کی رحمت کا ذکر ہے تو آپ اللہ سے دعا کرتے تھے کہ آپ پر بھی وہ ابر رحمت برسے. اسی طریقے سے اگر کسی موقع پر کوئی سوال کیا گیا ہے اور اس کا جواب مطلوب ہے تو آپ اس کا جواب دیتے تھے. یہ جو آیات ہیں جن میں عام طور پر قرآن مجید کے حاشیے پر سجدہ لکھا ہوتا ہے, رسالت میں آپ صلی اللہ علیہ وسلم نے جب ان آیات کو پڑھا تو ان میں چونکہ اللہ تعالیٰ سے یا تو سجدہ کرنے کی ترغیب ہے یا دوسروں کے سامنے سجدہ ریز ہونے سے روکا گیا ہے یا اس سے ملتا جلتا کوئی مضمون ہے, تو حضور اسی موقع کے اوپر سجدہ ریز ہو جاتے ہیں. یعنی یہ معاملہ صرف سجدے تک نہیں ہے بلکہ قرآن مجید میں جہاں بھی, اب دیکھیے سورہ 3 میں ہے نا, علیہ اللہ بحکم الحاکمین, کہ اللہ سب فیصلہ کرنے والوں سے بہتر فیصلہ کرنے والا نہیں ہے. یہ ہے نا, ایک استفسار ہے, سوال ہے. یعنی ہے تو استفہام انکاری لیکن ظاہر ہے کہ اس میں کوئی شک نہیں ہے. ये बात जब कुरान मजीद कहता है तो रिसालत मआब जवाब में क्या कहते हैं, बला व नहनु अला ज़ालिक लमिन शाहिदीन, यानी इसमें कोई शक नहीं है, हम इसकी गवाही देते हैं कि बेशक अल्लाह ही सबसे बेहतर फैसला करने वाला है। एक इकरारी इस्तेफाम था लेकिन आपने उसका जवाब दिया। इस तरह की बहुत सी आयात हैं कुरान मजीद में जिनके जवाब आपको रवायतों में मिल जाते हैं कि हुजूर ने इस मौके पर यह आयत पढ़ी है उसके जवाब में ये कहा, यह आयत पढ़ी है उसके जवाब में ये कहा, इस तरह का मामला हुआ तो आपने इस पर यह रद्दअमल ज़ाहिर हुआ, यहाँ आप रुक गए। तो सजदा भी इसी नौयत की चीज़ है। इसके मामले में फ़र्ज वाजिब की जो बहस हमारे फुकहा ने उठाई है ये बिल्कुल बेबुनियाद है। ये तो हकीकत में आप कुरान मजीद को एक ज़िंदा किताब के तौर पर पढ़ें तो आपका रद्दअमल है। रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने जिन जिन मौक़ों के ऊपर सजदा किया उसको लोगों ने बयान कर दिया है। तो ज़ाहिर है कि एक मुसलमान के सामने जब किताब पढ़ी जाती है तो उसको अपने पैगंबरी के तरीके के ऊपर उस किताब को पढ़ना चाहिए, तो हम भी सजदा रेज़ हो जाते हैं। ये सादा बात है। आप किसी मौके पर नहीं सजदा रेज़ हुए या आपने किसी मौके के ऊपर नहीं तवज्जो की या उस जानिब आपकी तवज्जो नहीं हुई तो इससे कुछ नहीं हो जाता।
ठीक। अच्छा, आपने जावेद साहब ये अभी फरमाया कि जहाँ पर वो अजाब की कोई बात होती थी तो आप उससे पनाह मांगते थे जवाबन, आप ये और इसी तरह आप दुआ भी करते थे और आप दूसरे जो अल्लाह ताला सवाल पूछता था उसका जवाब देते, ये सारे की सारी बातें जो आप जवाबन अर्ज़ करते थे अल्लाह की बारगाह में, ये नमाज के दरमियान में होता था, यानी कुरान की आयात किरात को रोक कर आप अपना जवाब उसमें शामिल करते?
नमाज के दौरान में भी ऐसे ही करते थे, अकेले में पढ़ रहे तब भी ऐसे ही करते थे, अगर किसी मौके पर कोई तलावत कर तब भी ऐसे ही करते थे। आपने कई मरतबा देखा होगा कि जब सूरह तीन पढ़ी जाती है तो आमतौर पर मुक्तदी पीछे जवाब देते हैं। तो नमाज में भी अगर कोई चीज़ पढ़ी जा रही है और आप उसका जवाब इस तरीके से देते हैं जैसे मैंने अभी आपको एक मिसाल दी है, ठीक है ना, वहाँ पर एक इस्तफसार किया गया, मैंने अर्ज़ किया कि वो एक इस्तफहाम इकरारी है, अलैहिस्सलाम बे हकमिल हाकिमीन, आपने उसका जवाब दिया। तो इस तरह जो जवाब आप देते हैं वो इमाम भी दे सकता है, वो मुक्तदी भी दे सकते हैं, वो नमाज के दौरान में भी दिया जा सकता है, वो कुरान मजीद की वैसे तलावत की जा रही है तब भी दिया जा सकता है। यही सूरत अल सजदे की है, यानी नमाज के दौरान में भी सजदा रेज़ हो जाते थे, मिंबर पर खड़े हुए भी सजदा रेज़ हो जाते थे। तो इसलिए ये रिसालत पाक सल्लल्लाहु अलैहि वसल्लम के ताल्लुक का इजहार है, यानी कुरान मजीद को जब आप एक ऐसी किताब के तौर पर पढ़ रहे हैं कि ये मेरे परवरदिगार की किताब है, वो मुझसे मुखातब है, मेरे साथ उसका मुकालमा हो रहा है, वो मुझे बता रहा है उसके औसाफ़ क्या हैं, उसकी सिफात क्या हैं, वो क्या मामला करने वाला है, उसके सुनन क्या हैं, उसके कवानीन क्या हैं, तो जाहिर है कि एक बंदा मोमिन की हैसियत से मैं रिस्पॉन्ड करूँगा ना।
ठीक है,
तो ये रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम का रिस्पॉन्स है और इस रिस्पॉन्स की एक सूरज सजदा रेज हो जाना भी है। इसको इसी जगह लेना चाहिए, ऐसे ही बयान करना चाहिए। हमारे यहाँ ये बिल्कुल रस्म बन गई है, यानी करने वाले को ये नहीं पता होता कि मैं किस चीज़ पर सजदा कर रहा हूँ। उसके नज़दीक ये भी कोई इबादत की तरह की चीज़ है। ये बहुत अच्छी बात है कि इस मौके के ऊपर आदमी को सजदा कर लेना चाहिए, वो लिखा हुआ है कुरान के हाशिए पर, उसे देखना चाहिए वहाँ क्या कहा गया है। तो अगर आप समझ कर कुरान मजीद पढ़ेंगे तो हो सकता है कि इन मकामात के सिवा और कोई मकाम आ जाए जहाँ आप सजदा रेज हो जाए, आप जवाब दें।
ठीक है,
और ये भी मुमकिन है कि किसी मौके पर आपकी तवज्जो इस जानिब ना हो। ये कोई कानून का मसला नहीं है, ये दरहकीकत एक ज़िंदा किताब का ज़िंदा रद्दअमल है जो आपकी तरफ से होता है और होना चाहिए।
अच्छा, आपने फरमाया कि ये अल्लाह ताला के साथ मुकालमा है और ये ज़िंदा किताब है, तो और अल्लाह ताला जब पांच मरतबा दिन में पांच मरतबा जो है वो अपने बंदे के साथ ये मुकालमा करता है नमाज की सूरत में, तो ऐसा क्यों हुआ कि जोहर और असर की जो नमाज़ें हैं उनमें किरात जो है वो उस तरह से नहीं होती, बिल जहर नहीं होती?
किरात तो हर नमाज में होती है, मैं अपनी किरात कर रहा हूँ, इमाम अपनी किरात कर रहा है। ये सिर्फ तीन नमाजें हैं जो अंधेरे में होती हैं, यानी जिस वक्त ज़िंदगी की सरगर्मियाँ कम बेश ख़त्म हो चुकी होती हैं।
ठीक,
हमारे यहाँ तो अब सूरत बहुत उलट गई है, ज़िंदगी की सरगर्मियाँ बाज़ औक़ात रात में शुरू होती हैं, लेकिन जो अल्लाह ताला का बनाया हुआ कायदे था उसमें ज़ाहिर है कि दिन मईशत की सरगर्मियों के लिए है, उसमें हम आमी होती है, आप भाग दौड़ कर रहे होते हैं, आप उठे हैं, आप गए हैं, उसमें नमाज आ जाती है। ये वो वक्त होता है, ये बहुत एक यूँ समझ लीजिए कि ज़ौक़ का एहसास होता है इसके नतीजे में कि अब शाम पड़ गई है, अब अंधेरा हो गया है, अब आप अपने घर की तरफ जा रहे हैं, एक पुरसकून फ़ज़ा है जिसमें फिर इमाम बुलंद आवाज़ से तलावत करता है। और कुरान मजीद के बारे में चूंकि ये हिदायत भी की गई है कि उसको बहुत अच्छी आवाज़ के साथ पढ़ना चाहिए, तो वो पढ़ता है और आप उसको सुनते हैं और गोया वही कैफियत पैदा हो जाती है जिसको कुरान मजीद ने हज़रत दाऊद के बारे में बयान किया है कि गोया परंदे भी हम आहंग हो जाते हैं और फ़ज़ाएँ भी हम आहंग हो जाती हैं। तो ये बहुत खूबसूरत चीज़ है। असल में देखिए, सिर्फ कानूनी नहीं होती चीज़ें, इंसान एक पूरा का पूरा वजूद है, उसका एक शौक भी है। हम भी ज़ाहिर है कि अगर फ़र्ज़ कर लीजिए किसी मौके पर कोई अच्छा कलाम सुनने के लिए बैठे हैं तो कोशिश करेंगे ना कि सुबह के वक्त बैठे, शाम के वक्त बैठे, रात के वक्त बैठे, मजालिस आम तौर पर गपशप की मजलिस भी अगर कोई करनी है तो उसके भी कोई मौके और अवकात होते हैं। तो इसी तरीके से इसमें बड़ी खूबसूरती पैदा हो जाती है कि अब ज़िंदगी की सरगर्मियाँ ख़त्म हो गई, अब इस मौके के ऊपर अंधेरा छा गया है, हर चीज़ आराम और सुकून में आ गई है, अब अल्लाह की किताब की हम तलावत करेंगे ताकि फ़ज़ा भी उससे गूंज उठे।
जावेद साहब, ये एक क्वेश्चन है प्रैक्टिकल नौइयत का कि जो मुख्तलिफ ममालिक हैं उनके दरमियान अगर कोई रंजिशें होती हैं तो फौजें होती हैं वो अपने जासूस जो है वो दूसरे की दुश्मन की फ़ौज में प्लांट करते हैं और वो जासूस वहाँ पर इंफॉर्मेशन जो है वो शेयर करते हैं। तो क्या ये प्लांट करना, दूसरी फ़ौज के अंदर अपने जासूस प्लांट करना इसलिए इस नीयत से कि उनकी इंफॉर्मेशन हम तक पहुँचे, और जो जासूस वहाँ प्लांट होगा वो ज़ाहिर है कुछ धोखा देगा, कुछ झूठ बोलेगा कुछ ताकि वो प्लांट हो सके, तो ये इस तरह से करना कैसा है?
ये जब आप दुनिया का नज़्म चला रहे होते हैं और किसी के साथ आपकी दुश्मनी हो जाती है कि दुश्मन कौमी के साथ ये मामला आप करेंगे, जब किसी के साथ आपकी दुश्मनी हो जाती है तो इसका मतलब ये है कि किसी वक्त भी जंग छिड़ सकती है, हमला हो सकता है, जारहियत हो सकती है। असल में उन चीज़ों का पता रखने के लिए ये नागुजीर हो जाता है। इस वजह से इसमें कोई बज़ाहिर खराबी की बात नहीं है, लेकिन इसके भी आदाब होने चाहिए, इसके भी कोई उसूल होने चाहिए। इस वक्त दुनिया भर में आप ये देखिए कि इस पर बहुत तनकीदात होती रहती हैं और आम तौर पर कौमों के माबैन ये चीज़ें बड़े झगड़ों का बायस बन जाती हैं।
वो कहा जाता है मोहब्बत और जंग में तो सब कुछ जायज़ है, तो इसमें आप कह रहे हैं नहीं, आदाब होने चाहिए इसके?
हर चीज़ के आदाब होने चाहिए भाई, मोहब्बत के भी आदाब हैं, जंग के भी आदाब हैं, दुश्मनी के भी आदाब हैं, बैनुल अक़वामी कवानीन बनने चाहिए। और मैं तो इससे आगे बढ़ के ये कहता हूँ कि ये जंग व जदाल की फ़ज़ाई ख़त्म होनी चाहिए, यानी दुनिया इस वक्त जिस मुकाम पर पहुँच गई है आखिर इसमें इसकी ज़रूरत ही क्या है? अब तो दुनिया को एक आलमी हुकूमत की तरफ बढ़ना चाहिए। दूसरी जंग अजीम के बाद जब अक़वाम मुत्तहदा का इदारा बनाया गया तो उसमें यही मकसूद था कि आहिस्ता आहिस्ता दुनिया की अक़वाम एक प्लेटफॉर्म पर जमा हों और दुनिया का नज़म किसी कायदे के मुताबिक चलाया जा सके। बदकिस्मती से उसकी तामीर में ख़राबी की ये सूरत मुजमर हो गई कि उसको आपने वीटो पावर के उसूल पर बना दिया, यानी चंद बड़ी ताकतें हैं जिनकी चौधराहट कायम कर दी गई। अगर उसको सच्चे जमहूरी उसूलों के ऊपर बनाया जाता तो हो सकता है कि हम इस जानब बहुत जल्द बढ़ जाते, और इससे जो अखराजात होते हैं मुख्तलिफ कौमों के माबैन फ़ौज पर और असलहे पर ये भी कम हो जाते, और इससे गरीबों का कोई भला होता। लेकिन दुनिया इस जानिब नहीं गई, तो इस वजह से अगर कहीं नागुज़ीर ज़रूरत है कि आप बरसरे जंग है, आपके मामला दूसरे के साथ ठीक नहीं है, आपको जारहियत का ख़तरा है, तो उस मौके के ऊपर या उससे पहले आप प्रिवेंशन के लिए इत्तलात फराहम करने की कोशिश करते हैं। ये जंगी स्ट्रेटजी का एक हिस्सा होता है, लेकिन अमन के हालात में, आम हालात में, मेरा ख्याल ये है कि एतमाद के ताल्लुकात होनी चाहिए और किसी मुल्क को भी दूसरे मुल्क में इस तरह से जासूस नहीं भेजने चाहिए।
लेकिन ये आप ही फरमा रहे हैं जंगी स्ट्रेटजी का हिस्सा होता है, यानी बाज़ सूरतों में नागुज़ीर हो जाता है, तो उस सूरत में जैसे अभी थोड़ी देर पहले हम जब डिस्कशन कर रहे थे आपने कहा कि अकीदा जो है वो मुकद्दम होना चाहिए और मैं अपने अकीदे को बज़ाहिर भी क्यों छोड़ूँ, तो अगर कोई जासूस प्लांट होता है और उसे उस जासूसी के एवज़ में अपना अकीदा बदलना पड़ता है और दूसरों के सामने इस बात का इकरार करना पड़ता है कि मैं तुम्हारे मज़हब पर हूँ, तब भी ठीक है? ये
पहले उस बुनियादी बात को समझ लीजिए ना कि वो ये काम कब करने जा रहा है, यानी दूसरे की तरफ जारहियत का ख़तरा है,
सही,
दुश्मनी पैदा हो गई। देखिए, मुझे अगर फ़र्ज़ कर लीजिए कि किसी शख्स की तरफ से ये ख़तरा लाहक हो कि वो मुझ पर हमलावर हो जाएगा, मेरे घर में डाका डाल देगा, मेरे ख़िलाफ़ कोई इकदाम करेगा, तो उस वक्त मैं अपनी हिफाजत के लिए, अपने दिफा के लिए कुछ इकदाम करता हूँ। तो ये मैंने पहले अर्ज़ कर दिया कि ये आम हालात की चीज़ नहीं, यानी आम हालात में आप जासूस भेज दें, आप जिन कौमों के साथ अमन से रह रहे हैं उनके हालात से बाखबर होने के लिए इस तरह के मामलात करें, इसका तो कला कमा हो जाना चाहिए, दुनिया में एतमाद की फ़िज़ा पैदा होनी चाहिए, इस तरह के मामलात नहीं होने चाहिए। लेकिन जहां आप दुश्मनी की सूरत हाल से दो चार हो गए हैं, क्योंकि इंसानों के मामले में आप नहीं कह सकते कहाँ ये सूरत हाल पैदा हो जाएगी, और आपको अंदेशा है कि दूसरा आपके वजूद को खतरात लाहक कर देगा, वो आप पर हमलावर हो जाएगा, जारहियत का इरतकाब कर देगा, वहाँ आप भेज रहे हैं, तो ये गोया इंसानी जानों की हिफाजत के लिए एक जबर की सूरत पैदा हो गई है, यानी एक मजबूरी और इस्तरार की सूरत है। तो इस्तरार का उसूल दीन में माना जाता है कि जब आप मजबूरी की कैफियत में होते हैं, जिसको कुरान ने वहाँ बयान भी किया, देखिए वहाँ क्या चीज़ थी जिसमें कुरान मजीद ने ये इजाज़त दी लोगों को कि कुरैश मक्का जुल्म पे जुल्म किए चले जा रहे हैं, वो मुसलमानों को ईमान का इजहार भी नहीं करने दे रहे हैं, एक दुश्मनी की गैर मामूली फ़िज़ा पैदा हो गई है, उसमें अल्लाह ताला ने फरमाया कि तुम अपना ईमान छुपा सकते हो। तो यहाँ पर भी चूँकि सूरत हाल ये होगी कि जारहियत का ख़तरा है, कौम मुल्क की इज्जत पर हमले का ख़तरा है, लोगों की जानो माल को ख़तरात लाक है, यानी जंग कोई मामूली चीज़ तो नहीं होती ना, उसको रोकने के लिए आप ये इकदाम कर रहे हैं कि आप जारहियत का मुकाबला कर सकें, तो ये बिल्कुल एक इस्तरार की कैफियत होगी। और इस तरह की हर चीज़ के मामले में उसूल यही होता है कि कोई इस्तरार पैदा हो गया है, और आप जानते हैं कि इस्तरार में हराम भी हलाल हो जाता है, लेकिन इस्तरार का मतलब क्या है, यानी हकीकी मजबूरी लाहक हो गई है आप, वरना आपको ऐसा नहीं करना चाहिए।
ठीक है जावेद साहब, इसमें सवाल ये है कि शौहर को बीवी को मारने की इजाज़त क्यों दी गई है?
ये बात ही ठीक नहीं है, मारने की इजाज़त दी गई, इसका मतलब तो ये है कि शौहरों को गोया हक दे दिया गया है कि वो जब उठें बीवी की पिटाई कर दें। ये बात सिरे से कुरान मजीद में ज़ेर बहस नहीं। कुरान मजीद में जो मसला ज़ेर बहस है वो सरकशी का मसला है। देखिए जब आप एक नज़म कायम करते हैं, आपने रियासत का नज़म कायम किया, आपने ख़ानदान और घर का नज़म कायम किया, इसमें इख्तलाफात भी होते हैं, अपोजिशन तनकीद करती है, बादशाहों पर भी तनकीद होती है, हुक्मरानों पर भी तनकीद होती है, इख्तलाफात भी होते हैं, बहस भी हो जाती है, ये सारे मामला घर और ख़ानदान में भी होते हैं।
ठीक है,
लेकिन एक शख्स रियासत के मुकाबले में सरकशी पर उतर आता है, यानी वो उसके नज़म को कबूल करने से इनकार कर देता है, मैं इस मुल्क का शहरी हूँ, इस मुल्क के शहरी की हैसियत से मुझ पर कुछ फ़राइज़ आयद होते हैं, कुछ ज़िम्मेदारियाँ मुझ पर आयद होती हैं, इस पर मेरे हुकूक भी कायम होते हैं, लेकिन मैं अगर रियासत के मुकाबले में सरकशी और बगावत का रवैया अख्तियार कर लूँ तो ये जुर्म है जिसका इर्तकाब अगर बीवी की तरफ से हो रहा है, मिसाल के तौर पर देखिए अगर औलाद की तरफ से होना शुरू हो जाए तो सरकशी हमारे दीन में नाकाबिले माफ़ी जुर्म है। असल में जब आप सरकशी इख्तियार करते हैं, अगर रियासत के मुकाबले में इख्तियार करेंगे, रियासत को ये तकद्दस क्यों हासिल हुआ? इसलिए हासिल हुआ कि वो लोगों के जानो माल की हिफाजत के लिए कायम की गई।
ठीक,
यानी मकसद ये है कि उसका नज़म कायम रखा जाए ताकि लोगों को के हुकूक उनको मिल सके, लोगों की जान माल आबरू के खिलाफ किसी ज्यादती का अमल तो इर्तकाब ना किया जाए, हो तो उसका इजाला किया जा सके, इसके लिए कायम करते हैं। तो जब आप रियासत को कायम करते हैं तो फिर पहला बुनियादी उसूल ये है कि हम उसके खिलाफ सरकशी नहीं इख्तियार करेंगे, तनकीद करेंगे, इख्तलाफ करेंगे, ये सब बातें होंगी, सरकशी नहीं इख्तियार करेंगे।
सरकशी को हम आम अल्फाज में अगर नाज़रीन के लिए बताएं तो नाफरमानी,
बगावत का इर्तकाब कर
दिया,
मैंने मानने से इनकार कर
दिया,
रियासत के नज़्म को मैंने चैलेंज कर दिया। तो कुरान मजीद ने वहाँ नशूज़ का लफ्ज़ इस्तेमाल किया, यानी ये ज़ेर बहस नहीं है कि घर में कौन किसकी पिटाई कर सकता है और नहीं कर सकता, नहीं, ज़ेर बहस ये है कि अगर नशूज़ का इर्तकाब हो जाए, यानी एक खातून एक शौहर को शौहर की हैसियत से बग़ैर कबूल किए हुए उसने उसके साथ शादी की है, वो उसकी जिम्मेदारियों को अदा कर रहा है, उसके अखराजात पूरे कर रहा है, लेकिन उसने सरकशी इख्तियार कर ली है, उसकी दिलचस्पियाँ अब तब्दील हो रही हैं, वो शौहर को शौहर मानने के लिए तैयार नहीं है, ये नशूज़ है। इस नशूज़ की सूरत हाल से कैसे निमटना है, कुरान मजीद इस पर गुफ्तगू कर रहा है।
उसकी स्ट्रेटजी क्या है,
उसकी स्ट्रेटजी क्या है?
है,
उसमें उसने ये बताया है कि आपको पहले नसीहत करनी चाहिए, तलकीन करनी चाहिए, समझाना चाहिए। जाहिर है कि ये अमल हो सकता है 2 महीने हो, 4 महीने हो, और अगर कोई खातून माकूल खातून है तो वो ज़रूर इसको तस्लीम करेगी। फिर उसके बाद क्या है कि सेपरेशन इख्तियार कर लो ताकि तंबीह हो सके, ये मामला भी जाहिर बात है कि कुछ अरसे तक रहेगा, उसके बाद भी अगर इस्लाह ना हो तो आपके पास फिर 2 ही चीज़ें रह जाती हैं, या उस घर का मामला ख़त्म कर दिया जाए और या फिर कुछ सख्ती करके कुछ सज़ा देकर मामलात को ठीक करने की कोशिश की जाए। ये पूरी बात है, इसका इससे कोई ताल्लुक नहीं।
इस सज़ा को ज़रा वाज़े करें ना, सज़ा मतलब क्या दे सकता है? सज़ा का मतलब हाथ उठाएगा, मारेगा, क्या करेगा?
जैसे कानून देता है, देखिए ना कानून में भी तो सज़ाएँ बयान की जाती है। रियासत के मुकाबले में अगर आप सरकश हो जाते हैं, उस्ताद के मुकाबले में सरकश हो जाते हैं, आप बाप के मुकाबले में सरकश हो जाते हैं,
तो थप्पड़ लगाएगा।
आम हालात में तो यही होता है, तो यही चीज़ है, यानी ये होगी फिर। लेकिन ये इसकी नौबत क्यों आया फिर? यानी लोग ये समझते नहीं हैं कि ये बात नहीं कही जा रही। जब आपने बाप के गिरेबान पर हाथ डाल दिया है,
ठीक है,
ये इसके बाद की सूरत हाल है। अब क्या किया जाए? या आपको आग किया जाएगा, घर से निकाला जाएगा, मामलात ख़त्म किए जाएंगे, ताल्लुकात तोड़े जाएंगे, और या ये है कि फिर हो सकता है कि बाप एक थप्पड़ रसीद कर दे,
ठीक है,
या उस्ताद आपको कुछ छड़ी से सजा दे दे। तो इसी तरह की तादीब है ये, जिसके बारे में कहा गया है कि तादीब करके सरकशी को रोकने की कोशिश की जाए।
अच्छा,
ये बात
अच्छा जावेद साहब, इसका एक दूसरा ओपिनियन जो लोगों की तरफ से आता है वो ये उसमें बताया जाता है कि कुरान मजीद में वो जो ज़र्ब का लफ्ज़ है वो उसके बहुत सारे मीनिंग्स हैं डिक्शनरी में, और इसका मतलब तादीब है ही नहीं सिरे से, इसका मतलब तो कुछ और तरीका निगोशिएट करना है, बातचीत करना है, वो सिरे से इनकार करते हैं कि ऐसा है ही नहीं।
देखिए बात ये है कि ये बिल्कुल ऐसी ही बात है जिस तरह मौजूदा ज़माने में लोग ये ख्याल करते हैं कि जो असातज़ा हैं उनको भी जिस्मानी सज़ा नहीं देनी चाहिए, तो आम तौर पर यह ख्याल किया जाता है।
ठीक,
वालदैन के बारे में भी कानून साजी इस नौयत की लोग करना चाहते हैं कि उनको भी ऐसा नहीं करना चाहिए। ज़ाहिर है कि आपका आपका हक है, आप ये बात करें, लेकिन अरबी ज़ुबान में जो लफ्ज़ जिस तरह इस्तेमाल हुआ है उसमें इसके अलावा कोई गुंजाइश नहीं, यानी कुरान मजीद को आप अपने मफाहिम नहीं पहना सकते। उसने जो बात कही है वो बिल्कुल ठीक कही है, सही वक्त पर कही है, और जिस जगह कही है उसको वो किसी हाल में भी गवारा करने के लिए तैयार नहीं है। آپ اختلاف کریں، آپ جو جی چاہ کہنا چاہتے ہیں کہیں، آپ کی پوری رائے کی آزادی، آپ علیحدگی کرنا چاہتے ہیں کریں، عورت کو بھی حق دیا گیا، مرد کو بھی، لیکن آپ ایک نظم کے اندر رہتے ہوئے سرکشی نہیں کر سکتے۔ میں اگر چاہوں اور میں اس ملک کو چھوڑ دوں، میں اس کی شریعت ختم کر دوں، یہ تو میرا حق ہے، لیکن میں اس ملک کا شہری رہتے ہوئے اس سے بغاوت کا ارتکاب نہیں کر سکتا۔ تو پہلے یہ سمجھیے کہ وہاں کیا جرم ہے جس کا ارتکاب ہو رہا ہے، اس میں اب صورتحال کو درست کرنا ہے۔ تو ایک پوری کی پوری آپ کے سامنے تدبیر رکھ دی گئی ہے کہ آپ یہ کیجئے، آپ یہ کیجئے، آپ یہ کیجئے، ہو سکتا ہے کہ اس کے نتیجے میں آپ کا گھر بچ جائے، یہ بات ہے کہی گئی ہے۔ اگر آپ سے کوئی والد مشورہ کرتا ہے اور وہ آپ سے یہ کہتا ہے کہ میرا بیٹا بہت سرکش ہو رہا ہے، بدتمیزی کرتا ہے، آگے سے ہاتھ اٹھانے پر آمادہ ہو گیا، آپ کیا کہیں گے اس کو؟ آپ یہی کچھ کہیں گے کہ جی آپ سمجھائیے، آپ کچھ اس کا خرچ بند کر دیجیے،
یہی کریں گے بالکل اسی طرح سے۔
اور اگر اس کے بعد بھی نہیں ماننے کے لیے تیار ہوتا تو پھر ذرا کان گرم کیجیے اس کی، یہی بات قرآن مجید نے کہی ہے۔ یعنی یہ کوئی گھروں کے اندر تشدد کی تعلیم نہیں ہے، تشدد کا معاملہ تو یہ ہے کہ مرد کرے، عورت کرے، گھر والے کرے، باپ کرے، یہ قرآن مجید کسی حال میں بھی گوارا نہیں کرتا۔ ہمارے مذہب میں اس کے لیے قصاص کا قانون ہے، یعنی اگر کوئی کسی پر تشدد کرتا ہے تو آپ اس کو حق دیتے ہیں کہ وہ قصاص لے لے۔ خود رسالت میں آپ صلی اللہ علیہ وسلم نے اپنی پشت سے کپڑا اٹھا دیا کہ اگر میں نے کسی کے ساتھ کوئی زیادتی کی ہے تو آئیے مجھ سے قصاص لے لیجیے، اس سے بڑی ہستی تو کوئی نہیں ہو سکتی نا دنیا میں۔ تو اس لیے یہ تشدد زیر بحث نہیں ہے، یہ تادیب زیر بحث ہے، جو باپ بھی کرتا ہے، جو استاد بھی کرتا ہے، جو ریاست بھی کرتی ہے، جو شوہر بھی کرتا ہے۔
ٹھیک ہے جاوید صاحب، یہ ایک کوشچن ہے، ذرا تھوڑا شاید تفصیل طلب ہو، وہ یہ ہے کہ جو سنت ہے وہ ہمیں احادیث کا پورا جو ذخیرہ ہے، جو ریکارڈ ہے، اس سے ہمیں ملتی ہیں، سنت بھی ملتی ہے، آپ کا طریقہ، آپ کا اسوہ بھی ملتا ہے، سارا وہ تاریخی ریکارڈ ہے۔ اگر یہ تاریخی ریکارڈ ہمارے پاس حدیثوں کا نہ ہو تو کیا انسان کی ہدایت کے لیے صرف قرآن مجید ہی کافی ہے، صرف وہ مصحف ہمارے پاس ہو اور وہ ریکارڈ نہ ہو؟ اگر
دیکھیے، اللہ تعالیٰ کے پیغمبر نے جو ہمیں دین دیا ہے وہ دو چیزوں میں دیا ہے، ایک قرآن ہے اور ایک سنت ہے۔ سنت اصل میں انبیاء علیہ السلام کا طریقہ ہے، یعنی قرآن مجید دین کی آخری کتاب ہے، یہ بڑی بنیادی چیز ہے جس کو بہت اچھی طرح سمجھ لینا چاہیے۔ قرآن مجید سے اسلام کی ابتدا نہیں ہوئی، وہ اسلام کی آخری کتاب ہے۔ اسلام کی ابتدا سیدنا آدم علیہ السلام سے ہو گئی، تمام پیغمبر اسلام ہی کو لے کر آئے، اسلام ہی اللہ کا دین ہے، ان الدین عند اللہ الاسلام۔ یعنی اللہ تعالیٰ نے کوئی دو دین نہیں دیے، تین دین نہیں دیے، ایک ہی دین ہمیشہ دیا ہے، وہ اسلام ہے۔
ٹھیک ہے،
لہٰذا انبیاء علیہ السلام کو جو ہدایت دی گئی، مثال کے طور پر نماز پڑھنی ہے یا روزہ رکھنا ہے یا زکوٰۃ دینی ہے، تو یہ سنت کے طور پر، ایک طریقے کے طور پر جاری ہو گئی۔
صحیح،
رسالت میں آپ صلی اللہ علیہ وسلم نے اس کو زندہ کیا، اس کی اصلاح کی، جہاں کوئی غلطی ہو گئی تھی اس کو دور کیا، کوئی بدعت داخل ہو گئی تھی اس کو ختم کیا، کوئی اضافہ کرنا تھا تو وہ کیا، اور اس کو اپنی امت میں جاری کر دیا۔ جس طرح سے آپ نے قرآن دیا، اسی طرح سے یہ سنت دی۔ قرآن مجید بھی مسلمانوں کے اجماع اور تواتر سے منتقل ہوا ہے، یعنی رسالت میں آپ صلی اللہ علیہ وسلم نے قرآن پڑھ کے سنایا، لکھنے والوں نے لکھا، یاد کرنے والوں نے یاد کیا، سینکڑوں لوگوں نے اس کو رسالت میں آپ صلی اللہ علیہ وسلم سے اخذ کیا، اس کے بعد آگے ہزاروں کو منتقل کیا، ہزاروں سے لاکھوں اور کروڑوں کو منتقل ہو گئے۔
صحیح،
بالکل اسی طریقے سے آپ نے نماز پڑھی، لوگوں نے آپ کے پیچھے نماز پڑھی، آپ نے روزے رکھے رمضان کے یا اور دوسرے اس طرح کے اعمال انجام دیے، لوگوں نے ان کو دیکھا، ان پر عمل کیا، وہ ہزاروں سے لاکھوں کو منتقل ہو گئے۔ اس کو کہا جاتا ہے اصطلاح میں اجماع اور تواتر، یعنی تاریخ کی روشنی میں ایک قوم کے اتنی بڑی تعداد میں لوگ ایک چیز کو اپنائے ہوئے ہیں، اختیار کیے ہوئے ہیں، مانتے ہیں کہ ان کے بیٹھ کر جھوٹ پر جمع ہونے کا امکان نہیں۔
ٹھیک ہے،
اور اجماع کا مطلب یہ ہے کہ ان کا پورا علم اس کی تائید کرتا ہے، یعنی کس لحاظ سے تائید کرتا ہے کہ وہ یہ کہتا ہے کہ رسالت میں آپ صلی اللہ علیہ وسلم کے ذریعے سے یا انبیاء علیہ السلام کے ذریعے سے یہی دین ہم کو ملا ہے۔ تو یہ ساری سنت ہم کو اجماع اور تواتر سے ملی ہے، یہ جو سنت ہے ساری، یہ رسالت میں آپ صلی اللہ علیہ وسلم نے اپنی امت میں جاری کر دی، مسلمانوں نے اس کو ایک عمل کی حیثیت سے اپنا لیا، قرآن مجید کو ایک کتاب کی حیثیت سے یاد کیا، لکھا اور آگے منتقل کر دیا، اس کو ایک عمل کے طور پر اپنایا اور اپنی آئندہ نسلوں کو منتقل کرنا شروع کر دیا۔ اسی طریقے سے ہمیں منتقل ہوتی ہوئی آ رہی ہے۔ احادیث کیا ہیں؟ رسالت میں آپ صلی اللہ علیہ وسلم سے آپ کی حیات میں کسی شخص نے اس سنت کے بارے میں یا قرآن کے بارے میں کوئی سوال کر دیا، آپ نے محسوس کیا کسی چیز کی توضیح کرنی ہے،
ٹھیک ہے،
کوئی لوگوں کے ہاں سوال پیدا ہوا ہے اور آپ نے بطور خود اس کا جواب دینے کا فیصلہ کر لیا ہے، وہ چیزیں ہیں، یہ رسالت میں آپ صلی اللہ علیہ وسلم کا علم ہے، اس کے ذریعے سے دین کی کوئی چیز دی نہیں گئی، دین کی شرح وضاحت کی گئی۔
نہیں، مگر یہ جو ریکارڈ ہے جاوید صاحب، اس سوال کے اندر یہ ازیوم کیا گیا ہے کہ یہ اگر ریکارڈ ہم تک نہ پہنچتا، یعنی فرض کریں احادیث لکھی ہی نہ جاتی، ریکارڈ نہ ہوتا، تو جیسے آپ فرما رہے ہیں کہ سنت کو جاری کر دیا، اسی تواتر سے لوگ نماز پڑھتے ہوئے آ رہے ہیں، لیکن نماز کی جو شکل و صورت ہے، حیثیت ہے، اس میں تبدیلی ہوتی، یعنی کچھ لوگ ہاتھ باندھ کر نماز پڑھ رہے ہوتے، کچھ ہاتھ کھول کر نماز پڑھ رہے ہوتے، لیکن نماز پڑھ رہے ہوتے، اور ریکارڈ چونکہ ہوتا نہیں حدیث کا، تو ہم کیسے جج کرتے کہ کیا طریقہ، کیا سنت نبی صلی اللہ علیہ وسلم نے جاری کی ہے؟ یہ سوال کے اندر اس طرح کے بہت ضمنی سوالات دو تین ہیں۔
کیوں تبدیلی ہوتی؟ یعنی رسالت مآب صلی اللہ علیہ وسلم نے ایک چیز کو جاری کر دیا، مسلمان اس کو اختیار کیے ہوئے ہیں، ہم تاریخ کی روشنی میں کھڑے ہیں، مسلمانوں کا علم اس کو منتقل کر رہا ہے، جہاں تبدیلی کرنے کی کوئی کوشش کرے گا وہ ریکارڈ پر آ جائے گی۔ یعنی تبدیلی کیسے ہو جائے گی؟ تبدیلی ہو نہیں سکتی۔ رسالت مآب صلی اللہ علیہ وسلم نے روزے رکھے رمضان کے،
ٹھیک ہے،
مسلمانوں نے روزے رکھنے شروع کر دیے، ہر سال رمضان آتا مسلمان روزے رکھتے، ان میں آپ کا کیا خیال یہ ہے کہ بیٹھے بیٹھے کوئی شخص تبدیلی کر دے گا؟ یہ تبدیلی نہیں ہو سکتی۔ یعنی تبدیلی کا تصور کیسے کیا جا سکتا ہے جب ایک چیز اجماع اور تواتر سے منتقل ہوتی ہے، کسی تبدیلی کا امکان نہیں ہوتا اس کے اندر۔ اس لیے یہ غلط فہمی پہلے دور کر لینی چاہیے کہ احادیث میں اس کا ریکارڈ ہے، ایسا ہرگز نہیں ہے۔ قرآن مجید بھی اجماع اور تواتر سے منتقل ہوا ہے، سنت بھی اجماع اور تواتر سے منتقل ہوئی ہے، احادیث میں رسالت مآب صلی اللہ علیہ وسلم کا ان دونوں کے بارے میں علم منتقل ہوا ہے۔ دیکھیے، جس وقت میں گفتگو کر رہا ہوں،
جی،
کوئی اور صاحب علم گفتگو کر رہا ہے، دین آپ کو بتا رہا ہے، تو وہ آپ کو دین منتقل نہیں کر رہا، وہ دین کے بارے میں آپ کو تعلیم دے رہا ہے، دین کے بارے میں کسی سوال کا جواب دے رہا ہے، دین کے بارے میں کسی اشکال کی وضاحت کر رہا ہے۔ یہ علم ہے جو رسالت مآب صلی اللہ علیہ وسلم کا ہم کو منتقل ہوا ہے، بڑی قیمتی دولت ہے۔ سارا کا سارا اگر فرض کر لیجیے کہ نہ منتقل ہوتا، تب بھی دین پورا کا پورا موجود، پورا کا پورا محفوظ تھا، اس کے اندر ادنا درجے میں بھی کوئی ایسی چیز نہیں ہے جس میں اس سے کوئی کمی ہوتی ہو یا کوئی اضافہ ہوتا ہو۔ یہ توضیح ہے۔ آپ جانتے ہیں کہ قرآن مجید کی دسیوں تفسیریں لکھی گئی ہیں، کیا وہ قرآن مجید میں کوئی اضافہ کر دیتی ہیں؟ قرآن مجید کے کانٹینٹ میں کوئی تبدیلی کر دیتی ہیں؟
جاوید صاحب، نہیں، ایک ٹیکنیکل ان کا ایک جو اور دوسرا جو ضمنی سوال ہے وہ یہ کہ قرآن مجید میرے پاس اگر ٹیکسٹ کی صورت میں موجود ہے، قرآن مجید تو مجھے خور و نوش کے بارے میں چار یا پانچ چیزوں کے بارے میں قرآن کہتا ہے کہ یہ حرام ہے، یہ ممنوع ہے، یہ نہیں کھا سکتے، تو اس کا مطلب، اور حدیث کا ریکارڈ نہیں ہے میرے پاس اگر، تو اس کا مطلب پھر میں سانپ بھی کھا سکتا ہوں، پھر میں اور دیگر اس طرح کے جانور بھی کھا سکتا ہوں، کیونکہ قرآن تو صرف مجھے واضح طور پر کہہ رہا ہے کہ بھائی یہ جو چیزیں ہیں بس یہ نہیں کھا سکتے۔
میرا احساس یہ ہے کہ لوگ قرآن بالکل نہیں پڑھتے، یعنی انہوں نے کبھی قرآن مجید کو کھول کر بھی نہیں دیکھا ہوتا۔ یہ سارے مقدمات، میرا اپنا نقطہ نظر یہ ہے اور میں دیکھ رہا ہوں برسوں سے، کسی وجہ سے پیدا ہوتے ہیں۔ قرآن مجید نے تو بڑی وضاحت سے یہ بیان کیا ہے کہ اللہ تعالیٰ نے تمام خبائص کو حرام کیا، وہ تو یہ کہتا ہے کہ صرف طیبات حلال ہیں۔ آپ کو اپنے کھانے پینے میں ہر موقع کے اوپر یہ دیکھنا ہے کہ کیا چیز طیب ہے اور کیا چیز خبیث۔
طیب کی ڈیفینیشن آپ کی کچھ اور ہوگی، میری کچھ اور ہوگی نا جاوید۔
دنیا کے اندر کچھ چیزیں مسلمہ ہوگی، کچھ چیزیں مشتبہ ہوں گی۔ ان مشتبہات کے بارے میں
کچھ قوموں کو کچھ چیزوں کو کھانے میں کراہت محسوس ہوتی ہے اور وہ انہیں طیب نہیں سمجھتے، کچھ دوسری قومیں انہیں طیب سمجھتی ہیں، وہ کہتی ہیں اس میں کوئی شک نہیں ہے، بلکہ وہ یہ کہتی ہیں کہ اس کے کھانے سے تو صحت میں یہ آپ کی امپروومنٹ ہو جاتی ہے، پھر کیا کریں گے ہم؟
نہیں، کچھ بھی نہیں۔ دیکھیے، میں آپ سے گزارش کرتا ہوں کہ اللہ تعالیٰ کے پیغمبر جن قوموں کے اندر آئے ہیں، انہوں نے اس میں اس کا پورا اہتمام کیا ہے کہ وہ ان کو یہ بتائیں کہ کیا چیز طیب ہے، کیا چیز خبیث ہے۔ اس کی ایک روایت قائم ہوئی ہے، وہ عربوں کے یہاں بھی موجود تھی۔ اس سے انحراف کسی موقع پر اگر ہو گیا ہے تو اسی اصول کے اوپر اس کی اصلاح کی جائے گی، اور یہ بتایا جائے گا کیا چیز طیب ہے اور کیا خبیث ہے۔ پھر قرآن مجید نے صرف اتنا ہی نہیں کیا، اس نے مزید آگے یہ بتایا ہے اور اس کی پوری تعلیم دی ہے کہ یہ کیا اصول ہے جس کے اوپر آپ طے کرتے ہیں۔ تو یہ معلوم ہوا کہ وہ چیزیں جن کے اندر درندگی پائی جاتی ہے وہ کبھی بھی طیب نہیں ہو سکتی۔ یہ بات خود قرآن مجید نے واضح کر دی، اس نے بتایا کہ خون حرام کیا گیا ہے، اس نے بتایا کہ اگر خون کہیں رہ گیا ہے اندر اور موت واقع ہو گئی ہے تو وہ بھی آپ کے لیے حرام ہے۔ تو اس طرح سے قرآن مجید نے نہ صرف یہ کہ یہ بتا دیا کہ تمام طیبات حلال ہیں، تمام خبائص حرام ہیں، ہمیں یہ بھی بتا دیا کہ آپ کو اپنے اندر یہ حس پیدا کرنی ہے کہ آپ یہ فیصلہ کریں کیا چیز طیب اور خبیث ہے۔ طیب اور خبیث کا ایک شعور انسانی فطرت کے اندر دے دیا، انبیاء علیہ السلام کی پوری روایت قائم کر دی، قرآن مجید نے مشتبہات میں جو چار چیزیں تھیں ان کے بارے میں اپنا فتویٰ دے دیا۔ یہ سارا علم ہمارے پاس موجود ہے، اس میں زیادہ سے زیادہ کیا ہوگا؟ ایسے ہی کسی چیز کو سمجھنے کے معاملے میں اختلاف ہو جائے گا، جیسے اب بھی ہو جاتا ہے۔ وہ کیا چیز ہے کہ جس کے لیے آپ کو کسی اور چیز کی ضرورت ہے؟ یعنی اللہ تعالیٰ ایک اصول دیتا ہے، اس اصول کا جب آپ اطلاق کرتے ہیں اس میں اختلافات بھی ہو جاتے ہیں۔ اللہ تعالیٰ نے فرمایا امرہم شورا بینہم،
جی،
مسلمانوں کا نظم اجتماعی باہمی مشورے پر مبنی ہوگا، اس میں بھی اختلاف ہو جاتا ہے بعض اوقات۔ اس وقت جو آپ کے پاس علم موجود ہے، کیا اس میں اختلاف نہیں ہوا؟ यानी आप ये देखें कि शवाफे बहुत सी चीज़ों को हलाल समझते हैं, अनाप बहुत सी चीज़ों को हराम समझते हैं। इस इख्तलाफ को आप गवाह के उसूल पर
करते हैं। ये इख्तलाफ भी जो आप फरमा रहे हैं कि शवाफे और अनाफ
फहम का इख्तलाफ है ना,
तो ये फहम का इख्तलाफ भी शायद इस वजह से हो रहा है कि वो हदीसों का जो रिकॉर्ड है उसमें बहुत सारी अहादीस हैं मुख्तलिफ, अगर वो ना होता तो शायद इख्तलाफ ना होता। ऐसा
दोनों चीज़ें हो सकती हैं, यानी ऐसा भी होता है कि अगर वो ना होता तो इख्तलाफ ही ना होता, और एक दूसरा पहलू भी होता है वो ये है कि इख्तलाफ हुआ और उनकी वजह से दूर भी हो गया, तो दोनों चीज़ें होती हैं। यानी आप इल्म के मामलात को इस तरह दो और दो चार नहीं कर सकते। अल्लाह ताला ने एक उसूल आपको बताया है, आप इंसानों को बताते हैं कि इंसान को साफ सुथरा रहना चाहिए,
ठीक।
अब जाहिर है कि इसमें कुछ थोड़ा बहुत इख्तलाफ भी हो जाएगा। इस इख्तलाफ को दूर करने के लिए इंसानी फितरत को आवाज़ दी जाती है, इसको दूर करने के लिए वो उसूल बताए जाते हैं जो उसूल कुरान मजीद ने बयान कर दिए हैं। अब उसमें इल्म भी आपकी रहनुमाई करता है, और वो इल्म है जिसकी इब्तदा रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम से हुई। यानी पहले ये समझ लेना चाहिए कि ये जो कुछ हमारे पास हदीसों के ज़खीरे में है क्या चीज़। रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने जो दीन हमको दे दिया है, आप दीन के आलिम भी हैं, आपका इल्म बेखता है,
ठीक है।
और ये जो इल्म की रवायत हमारे यहाँ कायम हुई है, इस वक्त भी आपको दीन अहले इल्म बताते हैं ना, उसकी वजाहत करते हैं, शरह करते हैं, समझाते हैं, इसकी इब्तदा रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने की है। तो ये हदीसें दर हकीकत रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम का इल्म है। ये इल्म लोगों ने आपको पहुंचा दिया, बहुत अच्छी बात है, ये भी नहीं हम कह सकते कि पूरा पहुंचा दिया। आप जानते हैं कि जो जलीलुल कदर सहाबा हैं, सबसे बड़े आदमी कौन है? सैयद अबू बकर सिद्दीक रजी अल्लाह। आप ज़रा देखिए तो सही कि उन्होंने इस इल्म का कितना हिस्सा आपको पहुँचाया। यानी शायद आप अगर उनको शुमार करें, मुस्नद अहमद ही में देख लें, तो 40-50 से ज़्यादा रवायात नहीं जो उन्होंने पहुँचाई हैं। तो इसका मतलब ये है कि उन्होंने दीन पहुँचाने से इनकार कर दिया। ये चीज़ ही बिल्कुल समझने में लोगों को गलती हुई है, यानी वो ये जान नहीं सके कि रिवायतों में क्या चीज़ें बयान हुई। रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम का इल्म बयान हुआ है, यानी दीन को लोगों तक पहुँचाने का काम आपने कर दिया कुरान मजीद की सूरत में और उस सुन्नत की सूरत में जो इजमा और तवातुर से मुंतकिल होनी शुरू हो गई। अब जाहिर है कि ये जो कुछ भी आपके पास दीन का कंटेंट होगा, जो कुरान में भी है, सुन्नत में भी है, इसके बारे में सवाल भी पैदा होंगे ना, समझाया भी जाएगा,
सही,
इश्कालात भी होंगे, इनका आपने भी जवाब दिया है, इन्हीं का जवाब आज उलमा भी देते हैं। इस वक्त क्या सूरत हाल पैदा होती है, ये फ़लाँ चीज़ सूद है या नहीं है,
हाँ,
उलमा के माबैन इख्तलाफ़ हो जाता है, फ़लाँ चीज़ खानी है या नहीं खानी, अहले इलम के माबैन इख्तलाफ़ हो जाता है। तो ये ज़िंदगी के बारे में ये उसूल कायम कर देना कि इसमें कोई इख्तलाफ़ ना हो, ये मुमकिन नहीं। तो इस वजह से मैंने अपनी किताबों में कैटेगराइज करके बताया है कि हदीसों में या अखबार अहाद कहते हैं ना इनको फ़नी इस्तिलाह में, इनमें जो चीज़ बयान हुई है वो क्या है। रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम की सीरत और सवाने बयान हुए हैं, इसमें तफहीम व तबीन बयान हुई है, यानी कोई बात समझाई गई है, किसी सवाल का जवाब दिया गया है, किन चीज़ों के बारे में, या वो कुरान से मुतल्लक होंगी या सुन्नत
से मुतल्लक होंगी।
तो इसलिए सुन्नत का ये रिकॉर्ड नहीं है, सुन्नत से मुतल्लक जो सवालात पैदा हो सकते थे, जो बातें कही जा सकती थी, जिनकी तफहीम की ज़रूरत थी, जिनकी तबीन की ज़रूरत थी, जिनके बारे में लोगों को इश्काल पैदा हुआ, जिनको हुजूर ने ख़ुद वाज़ेह करना चाहा, उनका रिकॉर्ड ये रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम के इल्म का रिकॉर्ड है, ना कि दीन का रिकॉर्ड।
ठीक है जावेद साहब, सवाल ये है कि सजदा सहव का उसूल क्या है।
सजदा सहव का उसूल ये है कि आपसे जो गलती हुई है वो गलती ऐसी भी हो सकती है कि उसकी तलाफ़ी मुमकिन हो। जैसे मिसाल के तौर पर एक रकत रह गई, आपने सजदा छोड़ दिया, आपने रुकू छोड़ दिया,
ठीक है,
गलती की तलाफ़ी हो सकती है, तो तलाफ़ी करें और तलाफ़ी करके दो सजदे कर लें,
ठीक।
और अगर तलाफ़ी नहीं हो सकती तो इसके बगैर दो सजदे कर, इसको सजदा सहव कहा जाता है।
वो कौन से अमल हैं जिसमें तलाफ़ी नहीं हो सकती?
यानी मिसाल के तौर पर आप नमाज में खड़े हुए,
हाँ,
और कुरान पढ़ना भूल गए,
ठीक है,
तो आप ज़ाहिर है कि नमाज की चारों रकतें हो चुकी हुई हैं,
ठीक है,
दोबारा तो आप कुरान पढ़ने के लिए नहीं जाएंगे, तो फिर आप दो सजदे कर।
जावेद साहब, ये जो आपने जवाब दिया इसमें ज़रा वजाहत कर दीजिएगा कि हमारे जो अहनाफ का जो मामला है वो ये कहते हैं कि रुकू करना चूँकि नमाज के अंदर फ़र्ज़ अमल है, सजदा फ़र्ज़ है, तो जो फ़राइज़ अगर छूट जाएंगे तो उस पर सजदा सहव नहीं होगा, पूरी नमाज लौटानी होगी, और अगर आप वाजिबात में से कोई चीज़ रह जाती है तब सजदा सहव होगा।
ये जो तरीका इख्तियार किया गया है, आप किसी आम आदमी, आम मुसलमान को आप बुलाइए और बुला के उससे पूछिए कि तुम्हें मालूम है कि नमाज में फ़राइज़ क्या है और वाजिबात क्या है?
नहीं मालूम होगा।
तो इस वजह से एक सादा उसूल जो बयान हुआ है और जो रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम ने महूज रखा है, आप अगर रवायात के ज़खीरे में भी देखें तो इसी की तायद आपको मिलेगी। सादा उसूल है, आप जिस चीज़ की तलाफ़ी कर सकते हैं उसकी तलाफ़ी करें, अगर गलती हो गई है, आपको एहसास हो गया कि गलती हो गई है, तलाफ़ी नहीं हो सकती, दो सजदे कर लें,
ठीक,
तलाफ़ी हो सकती है تو تلافی کر کے دو سجدے کر لیجیے. اس طرح کی تقسیم کرنے کی ضرورت کیوں پیش آ گئی؟
ٹھیک,
کوئی ضرورت نہیں ہے,
کوئی ضرورت نہیں ہے.
یعنی اگر غلطی ہو گئی ہے اور آپ نے کسی چھوٹی سی چھوٹی غلطی پر بھی دو سجدے کر لیے ہیں, کیا حرج ہے اس میں؟
صحیح ہے, کیونکہ میرے خیال میں وہ روایت ہے نا کہ اگر یہ اضافہ ہو گیا تو یہ شیطان کے اس میں وہ لعنت ہے, اور ایسا ہی کچھ روایت ہے.
یہی کہا ہے نا کہ وہی اس کو اسی نے بلانے کی کوشش کی ہے نا,
بالکل,
تو اس کو تنبیہ ہو جائے گی کہ میں تو تم نے مجھے بلایا تھا, اللہ کی عبادت سے غافل کیا, میں دو سجدے اور کر رہا ہوں. تو یہ جذبہ ہونا چاہیے. جب آپ اس طرح کی قانون سازی کرتے ہیں تو اس کا نتیجہ یہ نکلتا ہے کہ نہ لوگ اس کو سمجھ پاتے ہیں اور نہ اس کی صحیح تعین کرنا ممکن ہوتا ہے.
تھینک یو ویری مچ جاوید صاحب, آپ کا بہت بہت شکریہ. ناظرین, ہمارے اس پروگرام کا وقت ختم ہوا چاہتا ہے. یہ جو ای میل ایڈریس ہے جو اسکرال آپ کے سامنے ہو رہا ہے, ih@duniatv.tv, اس پر آپ ہمیں سوالات بھیج سکتے ہیں, اپنے جو جو مسائل ہیں, جو کنفیوژن ہیں. یقیناً ایسا بھی ہوا ہوگا کہ بہت سارے ایسے سوالات ہوں گے جو آج آپ کے ذہنوں میں آئے ہوں گے. ہمارے اس ای میل ایڈریس پر آپ یہ سوالات بھیجیے, اور آپ کے ان سوالات کو اگلے کسی پروگرام میں ہم ٹیک اپ کریں گے. اگلے پروگرام تک کے لیے زبیر احمد کو اجازت دیجیے. اللہ حافظ.